बहुप्रकोपीय जोखिम आकलन तथा जोखिम संवेदनशील भू उपयोग नीतिको नालीबेली रेडियो कार्यक्रम सुरक्षित आवास।
भोलि होइन आजै थालौं विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौं।
नमस्कार, रेडियो कार्यक्रम सुरक्षित आवासमा तपाईलाई स्वागत छ। म गीता चिमोरिया
अनि म राधाकृष्ण दिताल।
कार्यक्रम सुरक्षित आवास युएसएआईडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा अगोरा क्रिएसनले तयार पारेको हो र तपाईँ अहिले यो कार्यक्रम रेडियो सैलुङ दोलखा, धादिङको रेडियो धादिङ, दाङको रेडियो तुलसीपुर, रेडियो साथी बर्दिया, रेडियो पश्चिम आवाज लम्की कैलालीबाट सुनिरहनु भएको छ।
यस्तै गोदावरी एफएम अत्तरिया कैलाली, सुर्खेतको रेडियो भेरी र रेडियो ध्रुवतारा दैलेखबाट पनि तपाईँले अहिले यो कार्यक्रम सुनिरहनु भएको छ।
तपाईँले हरेक हप्ता यसै समयमा कार्यक्रम सुरक्षित आवाज सुन्न सक्नुहुन्छ। कार्यक्रमको पुनः प्रसारण पनि सुन्न सकिन्छ, साथै अगोरा पडकास्टमा समेत यो कार्यक्रम सुन्न सकिन्छ।
यो कार्यक्रममा हामी विपद, यसबाट हुन सक्ने जोखिम र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीका विषयमा कुराकानी गर्छौं, साथै बहुप्रकोपीय जोखिम आंकलन र जोखिम संवेदनशील भू उपयोग नीतिबारे विस्तृत रूपमा छलफल गर्छौं।
कार्यक्रम सुरक्षित आवासको छैटौं अङ्कमा आज हामी प्रकोप तथा विपद जोखिम न्यूनीकरणको लागि अपनाउनु पर्ने आधारभूत पूर्व तयारीहरूका बारेमा छलफल गर्नेछौ।
आजको कार्यक्रममा प्रकोप तथा विपद जोखिम न्यूनीकरणका लागि अपनाउनु पर्ने पूर्व तयारीको बारेमा रेडियो रिपोर्ट, यसै विषयमा नागरिक विचार अनि विज्ञको कुरा सुनाउनेछौ। अनि हामी तपाईँलाई सुनाउनेछौ नाटक श्रृंखला गाउँको गस्ती।
कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला।
नेपाल विभिन्न किसिमका विपदको उच्च जोखिममा छ। नेपालका बस्तीहरू बाढी, पहिरो, चट्याङ, भूकम्प, आगलागी जस्ता विपदको जोखिममा छन्। यस्ता विपद कतिखेर आउँछ थाहा हुँदैन, अनि यसरी अचानक आउने विपदले हाम्रो बासस्थान र धन सम्पत्तिमा हानि गर्ने वा क्षति पुर्याउने मात्रै होइन, ज्यानै पनि लान सक्छ। हाम्रो टोल बस्ती तथा समुदाय, खेती गर्ने जमिन, सामुदायिक सम्पत्ति, सांस्कृतिक सम्पदा, बिजुली, खानेपानी, संचार, सड़क लगायतका पूर्वाधारमा समेत हानि पुर्याउन सक्छ।
त्यसैले आफ्नो समुदाय वा पालिका कुन विपदको जोखिममा धेरै छ पत्ता लगाई यस्ता प्राकृतिक प्रकोप तथा विपदबाट बस्न पूर्व तयारी गर्नुपर्छ। तपाईँको पालिकाले तपाईँको टोल बस्तीमा जान सक्ने सम्भावित विपदको पहिचान गरेको हुन्छ। त्यसबाट जोगिन वा विपदबाट हुन सक्ने क्षति कम गर्न आफ्नो पालिकासँग मिलेर समुदाय आफैले पनि अग्रसरता देखाउनुपर्छ।
बाढी तथा पहिरोबाट जोगिन जोखिमयुक्त क्षेत्रमा घर नबनाउने, नदी तटीय क्षेत्रमा बस्ती भए चनाखो हुने गर्नुपर्छ, अनि आफ्नो पालिकाका विपद व्यवस्थापन वा सम्बन्धित शाखाका पदाधिकारीहरूको सम्पर्क नम्बर लिइराख्नुपर्छ।
साथै आफ्नो पालिकाभित्रको एम्बुलेन्स, दमकल, प्रहरी र अन्य सरकारी अधिकारीहरूको सम्पर्क नम्बर थाहा पाइराख्नुपर्छ, ताकि कुनै विपद आइहाल्यो भने खबर गर्न सकियोस्। यसबारेमा कार्यक्रममा छलफल गर्दै जानेछौ। अहिले भने विभिन्न जिल्लाका नागरिकको आवाज सुनौ।
हामीले विभिन्न नगरपालिकाका नागरिकलाई विपद जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारीका बारेमा तपाईँलाई के थाहा छ, यसबारेमा तपाईँले कस्तो तयारी गर्नुभएको छ भनेर सोधेका छौँ।
मेरो बिसनलाल थारू, घर चाहिँ 8 नम्बर वाडा, गाउँ बन्जारी टाँडा। पूर्व तयारी त अब त्यही भवन घर छ, स्कुल छ त्यही टालनिर, चिसा पानीको उसले चाहिँ अब मापन भन्दा बढी गयो भने गाउँमा पनि चाहिँ चौकीदार मार्फत तयारी बस्नुहोस् भनेर चाहिँ हाँक पार्न लगाउँछौँ। उद्धार समिति त त्यस्तो गठन त गरेका छैन, अब अस्ति बर्गरसँग चाहिँ कुरा भएको थियो समिति गठन गर्नु पर्यो भनेर, होइन।
मेरो नाम परदेश थारू, नगरपालिका राजा चार संघर्ष नगर। बारी आएको बेला म पूर्व सूचना त्यहाँ सिसा पानीबाट मेसेज आउँछ, यहाँ साइरन पनि बोल्छ, सशस्त्रहरू जान्छन्, बारी आयो भागो भन्छन्, यो पनि हामी तयारी भइहाल्छौँ। समिति बनेछ नि त, अपङ्ग सुत्केरी हुन महिलालाई सहयोग गर्छन् तिनीहरू।
मेरो नाम चाहिँ अयोध्या प्रसाद चौधरी हो, वाडा नम्बर 4 हो। बाढी त चाहिँ धेरै धेरै आउँछ, गएको साल यस्तो आयो अनि जम्मै धान डुबाइदियो अनि बगाइदियो। यही रेडियो एफएमले भन्छ, त्यस रेडियोले चाहिँ सूचना थाहा पाउँछौँ। बर्खरलाई कसैले जानकारी दियो भने बर्खरले चाहिँ चौकीदारलाई भनेर गाउँलाई भन्छ। कर्णाली नदीको ड्याम चाहिँ कहीँ बान्या छ कहीँ बान्या छैन, त्यही कर्णाली नदीबाट चाहिँ पानी बढी भयो भने गाउँतिर खेततिर आउँछ, त्यसैले हामीलाई चाहिँ दुःख हुन्छ।
अर्जुन थारू, घर चाहिँ राजापुर नगरपालिका वार्ड नम्बर 7। पूर्व तयारीको लागि हाम्रो समुदायमा अब टास्क फोर्सहरू तयारी तालिम प्राप्तहरू छन् र पूर्व सूचना दिने समिति पनि छ र बर्गरहरूको संयोजकत्वमा त्यो समितिहरूलाई चाहिँ हामीले परिचालित गर्ने गर्छौँ। हामी क्षति हुनुभन्दा अगाडि नै बाढी आउनुभन्दा अगाडि नै सुरक्षित स्थानहरूमा सूचनाको आधारमा हामी चाहिँ यो वडा मार्फत नगरपालिकासँग र सङ्घ संस्था रेड क्रसहरू भयो, केएमजेएस भयो, उहाँहरूसँग पनि सल्लाह लिएर फोन सम्पर्क गरेर अनि परिचालित गर्ने गर्छौँ।
तपाईँको टोल बस्ती वा वडाले विपदको पूर्व तयारी गरेको छ कि छैन, छैन भने आजै यसबारेमा तयारी गर्न वडालाई दबाब दिनुहोस् है, अनि तपाईँहरूले पनि यसको लागि सक्रियता लिनुहोला।
विपद जहाँ जति बेला जुनसुकै अवस्थामा पनि आउन सक्छ। विपद आउनु पूर्व अप्नाउनु पर्ने सावधानी र गर्नुपर्ने तयारीका लागि भीमेश्वर नगरपालिकाका नागरिक सचेत हुन थालेका छन्। 2072 सालको भूकम्पले भीमेश्वरका नागरिकलाई केही हदसम्म सचेत गराएको छ। दोलखाबाट साथी बुना घिमिरेले एउटा रिपोर्ट तयार पार्नु भएको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर 1 का लालप्रसाद शिवाकोटीको घर नजिकै जंगल छ। सुक्खा समयमा आग लागेका घटना हुन्छन् जसले आगो बस्तीमा समेत आउने डर हुन्छ। यदि विपद परिहाले आवश्यक तयारी उहाँले गर्नु भएको छ।
त्यो पहिला चेतियो नि त, पोरपोर त्यसरी मान्छे भागा भए होइन, राति निदा बेला पर्यो भने त के थाहा हुन्छ र निदा बेला परेन भने चाहिँ
विकासका नाममा जथाभावी सड़क खन्दा जमिन फाट्ने र बस्ती जोखिममा पर्ने कतिपयको भनाई छ। 2072 सालको भूकम्पपछि जिल्लामा जमिन फाट्ने बस्ती जोखिममा समेत परेका छन्। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शान्ति श्रेष्ठको गाउँ पहिरोको जोखिममा छ। त्यहाँ बस्ती जोखिममा परेपछि सुरक्षित स्थानमा बस्न नगरले नागरिकलाई भनेको छ।
भूकम्पले गर्दा त खत्तमी भएको थियो, सबै भागिसकेको, भूकम्प गरेर यस्तो चिरिएको, फक्लो फक्लो छिरिएकै छ। यो ठाउँमा चाहिँ नबस्नु, चिरिएको छ, अलि यता उता बस्नु भने भने।
भीमेश्वर नगरपालिका वडा नम्बर 3 का ज्ञान बहादुर श्रेष्ठ र नील प्रसाद गौतमले भने विपद पूर्वको तयारीलाई खासै चासो दिनु भएको छैन। आफ्नो बस्तीमा विपदको घटना नहुने भएकाले आफूहरू ढुक्कका साथ बसेको उहाँहरू बताउनुहुन्छ।
हाम्रो त्यस्तो पहिरो सहिरो लाग्ने जग्गा छैन,
प्रकोट पर्ने कुरा त अब कतिखेर हुन्छ के हुन्छ थाहै हुँदैन।
भीमेश्वर नगरपालिकाको 2 प्रमुख क्षेत्र सुस्पा छेमावती र चरनावती क्षेत्र मध्ये चरनावती जलाधार क्षेत्रभित्र सिमसार गाउँको माथिल्लो भागमा पानी नाप्ने उपकरण जडान गरिएको छ। यस क्षेत्रमा पहिरोको पूर्व सूचना प्राप्त हुन्छ। पहिरो आउने भइहालेमा अलराम बज्ने गर्छ। यो सँगै नगरले विपद जोखिम न्यूनीकरणका लागि आधारभूत तयारी समेत गरेको छ। आगो लागि जस्ता घटनाले सामुदायिक वनमा आगो लागि, पहिरोले सार्वजनिक सम्पत्ति, खानेपानीका मुहान, पाइपलाइन, बिजुली सड़कमा समेत क्षति गर्छ। नगरले यस्ता क्षेत्रमा कसरी काम गर्छ? वडा स्तरीय विपद व्यवस्थापन समिति संयोजक एवं वडा नम्बर 3 का वडा अध्यक्ष हरिशरण शिवाकोटी,
अहिले हामीसँग तत्कालको लागि भनेको तिरपाल, प्लास्टिकहरू सब रेडी छ। घर क्षति भयो, तत्काल सर्नु पर्ने भयो भने वडा अध्यक्ष वा वडा सदस्यहरू गएर हेरेर तत्काललाई राहत सामग्री पनि उहाँहरूकै जिम्मामा चाहिँ तत्काल दिने चाहिँ कार्यपालिकाले चाहिँ जनप्रतिनिधिहरूलाई दिएको छ र हामीले त्यो पनि गरेका छौँ। खोजुतारको लागि हाम्रो 25-30 जनालाई चाहिँ जिरी नगरपालिकासम्मलाई चाहिँ तालिम दिएर चाहिँ दिकन खोजुतारको सामानहरू पनि हामीलाई उहाँहरूले सहयोग गर्नुभएको छ।
गत वर्ष मात्रै नगरको वडा नम्बर 4 को जंगलमा आगो लागि हुँदा सिंचाईका पाइपमा धेरै क्षति पुगेको थियो। रिचार्ज पोखरीमा पहिरो जाँदा करोडौंको नोक्सानी बेहोर्नु पर्यो। नगरले मनसुनजन्य प्रकोप बाहेक आगो लागेका घटनामा 5 परिवारलाई रकम सहयोग गरेको छ। पालिकाले उद्धारका लागि आवश्यक जनशक्ति समेत तयारी अवस्थामा राखेको र अन्य स्थानीय तहमा समेत उद्धारका लागि पठाउने गरेको नगरपालिकाले बताएको छ। बुना घिमिरे, रेडियो सैलुङ, दोलखा।
आफ्नो पालिकामा हुन सक्ने सम्भावित विपद जोखिमको बारेमा दोलखाको भीमेश्वर नगरपालिकाका नागरिक जस्तै सबै नागरिक सचेत हुन आवश्यक छ। दोलखापछि अब लागौ दैलेखतिर।
दैलेखको दुल्लु नगरपालिका पहिरो र आगलागीको उच्च जोखिममा छ। बहु प्रकोपबाट प्रभावित दुल्लुमा गत वर्ष साउनदेखि असोजको 19, 20 र 21 गते आएको पहिरोमा परि 465 घर भत्कियो, जसमध्ये 265 घरमा क्षति पुग्यो। क्षति भएको परिवारलाई नगरले विपद व्यवस्थापन कोष मार्फत नियमअनुसार क्षतिपूर्ति पनि दियो। तर विपद नै नआओस् भन्नका लागि तथा आइहालेमा पनि क्षति कम होस् भन्नका लागि कस्तो खालको पूर्व तयारी छ? साथी केशव पौडेलले दैलेखको दुल्लु नगरपालिकाको विपद व्यवस्थापन शाखा प्रमुख शमशेर बहादुर शाहीसँग कुराकानी गर्नुभएको छ।
दुल्लु नगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरेका छौँ। कुनै घटना घटिहाल्यो भने पनि हामीसँग प्रत्येक वडामा हामीले द्रुत लेखाजोखा गरेर पट्टी कार्य गर्नको लागि स्वयंसेवकहरूलाई पनि एक खालको तालिम पनि दिएर तिनीहरूको पनि एउटा विवरण तयार गरेका छौँ भने महत्त्वपूर्ण कुरा त के छ भने हाम्रो 13 वडामा वडा स्तरीय विपद व्यवस्थापन समिति जुन चाहिँ नेपाल सरकारले दिएको म्यान्डेट अनुसार एउटा कार्यविधि बनाएको छ, समिति गठन भएको छ वडा अध्यक्षज्यूको अध्यक्षतामा। पहिलाको कोभिडको जस्तो आयो भने त हामीलाई बिहालै बनाउँछ। अब जस्तै भूकम्पले ठुलै आइहाल्यो र ठुलो क्षति भइहाल्यो भने किनभने यहाँ परापूर्व कालदेखि बनेका घरहरू छन् होइन, अब घरका मापदण्ड अनुसार बनेका घरहरू छैनन् हाम्रो होइन, बिल्डिङ कोड लागू भए गरेका छौँ तर त्यो अहिले सहरमा मात्रै बजार केन्द्रित भएको छ, तर ग्रामीण तह त हाम्रो थुप्रो छ। त्यहाँ त पुराना खालका घरहरू छन्, झिङ्गटीले छाएका घर छन्, पत्थरले छाएका छन्, पाता लगाएका छन्, तिनीहरू माटोको जोडानका छन्।
विपद जोखिम न्यूनीकरणका लागि पालिकाले अहिले जे जसरी पूर्व तयारी गरिरहेको छ, यी विषयहरू र जानकारीहरू नागरिकसँग कसरी पुर्याइरहनु भएको छ, कुन माध्यमबाट?
हामीले त्यो विषयमा एकदम सबै तह तहसम्म पुर्याउनलाई हामीले अहिले रेडियोको प्रयोग गरिरहेका छौँ होइन। अब यो वर्षलाई फेरि अस्ति पनि हामीसँग एउटा विपद पोर्टल छ, त्यो विपद पोर्टल दुल्लु मुन को पोर्टल हेर्नुभयो भने पनि पाइन्छ। फेसबुक पेजबाट पनि हामीले त्यस्तो खालको कुरा जानकारी गर्ने गर्छौँ।
जानकारी र सम्पर्क नम्बर
सम्पर्क नम्बर हाम्रो वेबसाइटहरूमा पनि छ। हामीले तल मेयरहरूको नम्बरहरू, परम प्रशासक अधिकृत नम्बर, उपमेयरको नम्बर, फोकल पर्सन नम्बर, प्रहरीको नम्बर, त्यो आगलागी नियन्त्रण पनि तीनजनाले हाम्रो तालिम लिएर आएका छन्। त्यस्तो भयो भने दौडेर हामीले गर्छौँ।
विपद पूर्व तयारीको विषयमा नागरिकहरू कतिको आफै सचेत छन्, कतिको प्रश्न गर्न पालिकामा आउँछन्, छलफल हुँदा छलफलमा सहभागी हुन आउँछन्, पालिकाको सम्पर्कमा जोडिरहेका छन् त?
पालिकासँग कमै छन् भने राहत पर्यो, केही दुःख पर्यो भने आउँछन्, अन्य कुराको बारेमा आउँदैनन्। तयार नेपालको सहयोगमा त्यस्ता विपन्न वर्ग जो ती विपदबाट प्रभावित भएका थिए तिनीहरूलाई हामीले 21,500 दरले 1,125 तिनीहरूकै खातामा पैसा पनि हामीले तयार नेपालसँग एउटा सम्झौता गरेर त्यो पनि राहतका कार्यक्रमहरू दियौँ। अब कतिपय घर नभएका मान्छेहरूलाई छानाको कार्यक्रम छ, त्यो खालका दिएका छौँ। तर दुल्लु नगरपालिका कर्णाली प्रदेशकै ठुलो नगरपालिका पनि भएको कारणले गर्दा र यहाँको 80% जति घर जग्गाहरू गुठीमा भएको कारणले गर्दा हामीसँग आन्तरिक आय न्यून छ, बढीमा हामी 28-29 लाख पनि हुँदैन। त्यसले गर्दा सबै कुरा गर्न मिल्दैन। उता सशस्त्रबाट आएको पैसाबाट धेरै कुरा विनियोग गर्न नसक्ने भावनाले जनताले सोचे अनुसारको अपेक्षा गरे अनुसारको हामीले गर्न सकिरहेका छैनौँ। तर गर्ने कुरामा दुल्लु नगरपालिका जनप्रतिनिधिहरू एकदम क्रियाशील भएर लागेका छन्। तर अब यसमा दुल्लु नगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारले पनि विपदको क्षेत्रमा हेरिदिनुपर्छ।
हामी यति बेला रेडियो कार्यक्रम सुरक्षित आवासमा छलफल गर्दैछौ र कार्यक्रममा अब भने नाटक सुन्ने पालो भएको छ।
अघिल्लो भागमा सुरक्षित र फराकिलो बाटो नभएको कारण रामदाईको घरमा लागेको आगो निभाउन दमकल समयमा पुग्न सकेको थिएन। फराकिलो बाटोको महत्व गाउँका नागरिकले बल्ल बुझे। बाटो फराकिलो पार्ने मात्रै होइन, बस्तीमा खुला चौर र मैदानहरू विस्तार गर्ने, पार्क बनाउने, विपदको पूर्व तयारी गर्ने, वडामा हेलिप्याडहरू बनाउने योजना पालिकाको रहेको बारेमा मेयर मार्फत गाउँका नागरिकले थाहा पाएका थिए। अब के होला सुरक्षित आवास सुरक्षित बस्ती नाटक श्रृङ्खला गाउँको गस्ती। सुनौ नाटक श्रृङ्खला गाउँको गस्तीको 6 अङ्क।
श्री कृष्ण गोविन्द रे मुरारे नाथ नारायण वासुदेव आयन वाचा मन सिंह बाबुदत्मना वा प्रतिसा वा करो मित्य सकलं प्रश्न नारायण इति समर्पित।
Yeah. सातो लगे नि एक दिन त कति साह्रो हल्लाकै हल्ला नभन् सातो लगे नि एक दिन त कति साह्रो हल्लाकै हल्लाउन पनि
आगो बाल्नमा त के लाग्यो हल्लाइ त गयो ठाउँ भएन नि परासालको भूकम्प पैसा मेरो सातो नै जान्छ भने झन्डै त्यही डरिन लड्दै पढ्दै के गरी बाटोसम्म आइपुगेँ मेसो केही छैन लौ न हे भगवान् टाउको पनि कति आगो आउन पनि यो भुइँचोको बत्तरमा हाम्रो गाउँमा त्यत्रो क्षति गर्यो फेरि पनि आगो
आमा पनि भूकम्प बाढी पहिरो हावाहुरी जस्ता विपदहरू हामीलाई सोधेर समय मिलाएर आउँछन् त कति बेला आउँछन् कति बेला नि बेलामा सचेत नभए त ठुलो क्षति बिहोर्नुपर्छ
सोनमले चाहिँ के बोकेकी नि
यो झटपट झोला हो आन्टी
के हो झटपट झोला भने फेरि भूकम्पको रनकुम पनि के झोला सोला बोकेर निस्किन भ्याकी होला
लौ आन्टी पनि झटपट झोला भने थाहा छैन तपाईँलाई
के हो
ल सुन्नुहोस् है त आन्टीले मात्र होइन सबैजनाले सुन्नुहोस् है यो झटपट झोला विपदको बेलामा सबैलाई चाहिने सुलभ सहज सस्तो अनि सजिलो तथा प्रभावकारी माध्यम हो देखिहाल्नुभयो है हुन त यो सामान्य झोला हो यो तर यसले ठुलो महत्त्वपूर्ण काम गर्छ
अलिक बुझिने गरी भन त बा सोनम बुझिएन कि
मैले बोकिरहेको छु नि यो एउटा झोला हो है अनुमान गर्नुहोस् त यो झोलामा के होला
के थाहा छ नि
अरे यसमा मलाई र हाम्रो परिवारलाई चाहिने अत्यावश्यक सामग्री
छ चाहिँ के भन नि त अनि किन बोके अहिले यो
आन्टी यो झोलामा केही खाने कुरा केही औषधि होइन अनि एक जोर कपडा ओढ्नेहरू छन् अब फेरि तपाईँले सोध्नु होला कि किन त भनेर मानव अघि गएको जस्तो भूकम्प बारम्बार आइरह्यो भने घर ढल्यो भित्र जान सकेन भने त बाहिरै बस्न खान सकिन्छ नि होइन
ए ठिक हो अनि भूकम्प आउँदा आउँदै कहाँ के छ कहिले तयार पार्ने त नि यो झोला
कहाँ भूकम्प आउँदा आउँदै तयार पार्ने हो र आन्टी यो त पहिल्यै तयार पारेर राख्ने हो एउटा ठिक्कको झोला लिने अनि छिट्टै नबिग्रिने जस्तै चिउरा चाउचाउ बिस्कुट जस्ता खानेकुराहरू अनि अलिकति चामल नुन दाल पानीको बोतल औषधीहरू मिलाएर झोलामा राख्ने अनि भूकम्प आउँदा मात्रै होइन आन्टी बाढी आयो पहिरो गयो घरमा क्षति पुग्न लाग्यो वा जोखिम भयो भने त्यही झोला बोक्ने निस्किहाल्ने गर्नुपर्छ
ए त्यस्तो पनि गर्न सकिने रहेछ नि है
झोलामा सामान्य प्राथमिक उपचारका सामग्री पानी शुद्धिकरण गर्ने औषधि टर्च लाइट डोरी सेनेटरी प्याड बच्चाहरूका लागि चाहिने सामग्री पनि राख्नुपर्छ अनि नागरिकताको प्रमाणपत्र राहदानी लाल पूर्जा जस्ता महत्त्वपूर्ण कागजात सानो पाल सानो रेडियो जुत्ता चप्पल आदि पनि राखेर झटपट झोला बनाउन सकिन्छ आन्टी
त्यही अब म त मिसो पाउँदिनँ के अरे अब छोरी चाहिँ यस्तो कुरामा अगाडि छ यस्तो झोला सबैले घरमा तयार पारेर राखेपछि त विपद आइहाल्यो भने पनि अलपत्र परेको बेलामा अब त्यो उद्धार टोली रात टोली नआउँदा पनि सबैलाई सजिलो हुँदो रहेछ के कान्छी
अनि एकछिन है एकछिन सुन्नुहोस् है बुवा आमा काका काकीहरू भूकम्प फेरि आउन सक्छ ध्यान दिनुहोस् है हतार गरेर दौडिनुहुन्न ठुलो भूकम्प नआए बरु भित्रै सुरक्षित तवरले बस्नुहोस् झटपट झोला तयार गर्नुहोस्
हुन्छ नानीले आज राम्रो कुरा सिकायो बा असाची अहिलेको भूकम्प कतिको आएछ
त्यही 4.5 म्याग्निच्युडको भन्ने समाचार आयो
त्यही पनि कति हल्लाको नजिकै केन्द्र थियो कि क्या हो कि त बा
अर्को सानो सूचना छ है तपाईँहरूलाई भोलि बिहान ठिक 9 बजे नगरपालिकाबाट विपदकै बारेमा जानकारी दिन पालिकाको विज्ञ म्याडम आउँदै हुनुहुन्छ आउनुहोस् है सबैजना हाम्रो क्लबमा
म त गएँ भूकम्प आए पनि घरको काम गर्न छोड्न भएन ढिलो भइसक्यो
सबैलाई नमस्कार है। पालिकाबाट आउनुभएका रमिला म्याडमलाई हाम्रो बस्तीमा स्वागत छ। उहाँ हामीलाई विपदको पूर्व तयारी र पालिकाले गरिरहेको कामको बारेमा जानकारी दिन आउनु भएको छ।
धन्यवाद सोनम, धन्यवाद। नमस्कार सबैजनालाई।
नमस्कार हामी, नमस्कार।
हिजो मात्रै भूकम्प गयो, धन्न ठुलो क्षति हुन पाएन। आज चाहिँ म यो भूकम्पको मात्रै होइन, हाम्रो गाउँमा सम्भावित अन्य विपदजन्य जोखिमको बारेमा कुरा गर्न तपाईँहरू भएको ठाउँमा आएको।
हाम्रा गाउँमा कस्ता कस्ता विपदको जोखिम छ भनिदिनुहोस् न म्याडम।
त्यही कुरा गर्नकै लागि त म यहाँ आएको। तपाईँहरूलाई नगरपालिकाले जोखिम संवेदनशील भूपयोग नक्सा बनाएको त थाहा छँदैछ।
हजुर।
अनि हामीले हाम्रो पालिकाभित्रका सम्भावित जोखिमहरू के छन्, कहाँ कहाँ जोखिम छ, सबै अध्ययन गरेर प्रतिवेदन पनि बनाएर राखेका छौँ।
अब बनाएर पनि हामीलाई के काम त म्याडम, दराजमा थन्केको होला, कति धमिरियाले खाँदैछ।
ल, तपाईँ जस्तो बुझ्ने मान्छेले पनि यसो भनेर हुन्छ। हामीले तपाईँको टोल बस्तीमा जान सक्ने सम्भावित प्रकोपको पहिचान गरेर बेला बेलामा सूचना दिइरहेका छौँ नि। यसको लागि नक्सा, मापदण्ड र आचार संहिता पनि बनाइएको छ। तपाईँहरू आफैले पनि यसबारेमा चासो दिनु पर्यो के।
अब पालिकाले के गरेको छ थाहा पाउनु पर्यो नि त पहिले हामीले। नानी,
आफ्नो टोल बस्तीको सुरक्षाको लागि आफै पनि सचेत हुनुपर्छ, चासो दिनुपर्छ के काका सोनमले जस्तै।
बस्तीको सुरक्षाको लागि त काम गरिएकै छ, पालिकाले गरिरहेको काम पनि चासो दिनु पर्यो भन्ने तपाईँको कुरो ठिकै हो। अब म्याडमले भनिदिनुहोस् न त हाम्रो गाउँमा के विपदको जोखिम छ।
म भनिहाल्छु नि काका, भूगोलको कारण पनि हाम्रो गाउँको मुख्य जोखिम भनेको बाढी र पहिरो नै हो।
हजुर।
अनि भूकम्प, आगलागी, हावाहुरी, चट्याङ, त्यसको पनि जोखिम छ।
अनि बाढी, पहिरो, चट्याङबाट हुन सक्ने क्षति कम गर्न के कुरामा ध्यान दिन सकिन्छ त म्याडम।
म भन्दैछु सोनम, बाढीबाट जोगिन पहिलो नम्बरमा त पालिकाले बनाएको भवन निर्माण मापदण्ड पालना गर्नै पर्छ। नगरपालिकाका अत्यावश्यक नम्बरहरू घोकिराख्नुपर्छ, उद्धार तथा राहत शाखाको नम्बर, एम्बुलेन्सको फोन नम्बर त्यो पनि थाहा पाउनुपर्छ। अप्ठ्यारो परे तत्काल फोन गरिहाल्नुपर्छ। पालिकाले गरेको पूर्व तयारीको उपयोग गर्नुपर्छ क्या।
पहिरोबाट हुन सक्ने क्षति कम गर्न के गर्ने अनि गइहालेमा के गर्ने त्यो पनि बुझाइदिनुहोस् है सबैलाई।
सुरक्षित ठाउँमा मात्रै घर बनाउने तथा अन्य संरचना पनि सुरक्षित ठाउँमा मात्रै बनाउने। पहिरो आउँदै गरेको देखेमा वा थाहा पाइयो भने जति सक्दो टाढा र सुरक्षित ठाउँमा गइहाल्ने। वरपर छरछिमेकलाई पनि बोलाउने, प्रहरी र आफ्नो पालिकालाई पनि खबर गर्ने गर्नुपर्छ।
हाम्रो गाउँ चट्याङको पनि जोखिममा छ भन्नुभएको होइन र?
हो, चट्याङ र आँधी बेरीको समयमा खुल्ला ठाउँमा काम गर्ने वा सुत्ने गर्नु हुँदैन, घरभित्रै बस्नुपर्छ। चट्याङ र आँधी बेरीको समयमा बिजुलीको पोल वा रुखको नजिक त बस्नै हुँदैन, घरभित्र बस्दा पनि झ्याल नजिकै बस्नुहुन्न। अनि यस्तो बेलामा नुहाउने, भाँडा माझ्ने काम त गर्नै हुँदैन, विद्युतीय सामग्री बन्द गरिदिनुपर्छ।
आग लागि भयो भने त मदतको लागि दमकललाई 101 फोन गर्न सकिन्छ। हाम्रो पालिकाले दमकलको सेवा राखेको छ नि होइन म्याडम?
एकदमै सही हो सोनम, तर कतिपय पालिकासँग भने दमकलको लागि छुट्टै नम्बर पनि हुन्छ। आफ्नो पालिकाले दमकलको लागि कति नम्बर तयार गरेको छ त्यो नम्बर पत्ता लगाउनुपर्छ र घोक्नुपर्छ। यसरी हामीले आफू र आफ्नो टोलमा आउन सक्ने सम्भावित जोखिमको पहिचान गरी क्षति कम गराउन सकिन्छ।
धेरै धन्यवाद म्याडम, सबैले कुरा बुझ्नुभयो होइन त? अब तपाईँहरूले नि यसै गर्नुहुन्छ कि होइन भन्नु त?
हो, अब हामी यसै गर्छौँ।
महत्त्वपूर्ण जानकारी र बहुमूल्य समयको लागि म्याडमलाई धेरै धेरै धन्यवाद।
धन्यवाद है।
यो त मेरो काम हो नि सोनम, धन्यवाद भन्नै पर्दैन, बरु तपाईँहरूलाई चाहिँ धन्यवाद। खेतीपातीको समयमा कामै छोडेर आउनुभयो, छलफलमा सहभागी हुनुभयो।
केही छैन म्याडम, अब हामीले आफ्नै लागि चाहिने धेरै कुरा सिक्यौँ पनि त होइन।
लौ त म अब निस्किन्छु, सबैजनालाई नमस्कार।
नमस्कार म्याडम, धन्यवाद।
धन्यवाद।
पालिकाबाट आएको म्याडमलाई के दिनु, अब हिँड्नुहोस् हाम्रो घरतिरबाट ताजा ताजा काँक्रा छन्, खाएर जानु होला हुन्न।
हो त, हुन्छ,
भइहाल्छ, अब आफैले उब्जाएको।
गाउँमा रहेका साँगुरा बाटो फराकिलो हुने भयो अनि प्रत्येक ओडामा खुल्ला चौर र मैदानहरू निर्माण हुने भए। अब सुन्दरपुरको बस्तीमा के होला सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम सुरक्षित आवास।
रेडियो कार्यक्रम सुरक्षित आवासमा यतिन्जेल हामीले आम नागरिकका कुरा, स्थानीय तहका विज्ञ तथा जनप्रतिनिधिका कुरा र रेडियो नाटक समेत सुनिसक्यौं। प्रकोप तथा विपद, यसबाट हुन सक्ने जोखिम र जोखिम पहिचान तथा आंकलन र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीका बारेमा हामीले यस कार्यक्रममा छलफल गर्ने गर्छौं। आजको कार्यक्रममा हामी विपद जोखिम न्यूनीकरणको पूर्व तयारीका विषयमा कुराकानी गरिरहेका छौं।
कार्यक्रममा अब भने विज्ञको कुरा सुन्ने पालो भएको छ। सधैँ जस्तै आज पनि हामीसँग विपद विज्ञ डाक्टर सञ्जय उप्रेती हुनुहुन्छ। उहाँले आज भूकम्प, बाढी, पहिरो, आगलागी तथा चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने विपदको जोखिम न्यूनीकरणको लागि आधारभूत पूर्व तयारी किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउँदै हुनुहुन्छ।
पूर्व तयारीमा हामीले पूर्वाधारको हिसाबले, हामीले सुरक्षित निर्माणको हिसाबले, त्यस्तै गरी विपद आएकै समयमा चाहिँ विपदबाट कसरी बस्ने भन्ने किसिमका चाहिँ कुराहरूको चाहिँ पूर्व तयारीलाई बुझाउँदछ। र यो पूर्व तयारीहरूमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा यो भूउपयोग नीति, भूउपयोग योजनाको हिसाबले भन्दाखेरि नगरमा विद्यमान सुरक्षित क्षेत्रहरू र विपद आएको अवस्थामा सुरक्षित निकासहरू कहाँ कहाँ छन्, सुरक्षित खुला स्थानहरू कहाँ कहाँ छन् भन्ने कुराहरूको चाहिँ हामीले योजना पनि बनाउने र त्यसलाई त्यो योजना बनाइसकेपछि त्यसलाई चाहिँ के भने नियमन पनि गर्ने, संरक्षण पनि गरेर राख्ने र सुरक्षित भवनहरूको निर्माणको अभ्यासलाई आत्मसात गर्ने यस्ता कुराहरू आउँदछन्। र नगरपालिकाले यो पूर्व तयारीको सम्बन्धमा नगरको हिसाबले थुप्रो कामहरू गरेको हुन सक्दछ। जस्तै अर्ली वार्निङ सिस्टम भन्छौँ हामी, अर्ली वार्निङ भनेको पूर्व सूचना प्रणाली स्थापना गरेको हुनसक्छ। त्यस्तै गरी यो मापदण्डमा विभिन्न पूर्वाधारहरूको चाहिँ कति सुरक्षित बनाउन सकिन्छ भन्ने कुराहरूलाई चाहिँ नगरपालिकाले नियमको रूपमा राखेको हुनसक्छ। आफूले चाहिँ पूर्व तयारीको सम्बन्धमा गर्दाखेरि यदि विपदै आएको खण्डमा चाहिँ के कस्तो कुराहरू गर्नुपर्दछ भन्ने कुराहरूको सूचनाहरू नगरपालिकाले बेला बखतमा दिइरहेको हुन्छ र नगरपालिकाले यस्ता किसिमको अन्तर्क्रियाहरू पनि गरेको हुन सक्दछ। र यो पूर्व तयारीको बारेमा के कस्ता सुरक्षाका उपायहरू अप्नाउनु पर्छ, कस्ता किसिमका निर्माणहरू गर्नुपर्छ, कस्ता किसिमका पूर्वाधारहरू बनाउनु पर्दछ र त्यसमा समुदायको चाहिँ के भूमिका हुन्छ भन्ने कुराहरूमा यहाँहरू जानकार हुनुपर्दछ। र यो पूर्व तयारीमा अर्को एउटा महत्त्वपूर्ण कुरा के पनि छ भनेर भन्दाखेरि यो पूर्व तयारीमा नगरवासीहरूको सङ्कटासन्नताको विश्लेषण पनि गर्नुपर्ने हुन्छ। भन्नुको अर्थ के हो भनेर भन्दाखेरि यदि विपद आएको खण्डमा नगर र नगरवासीहरू त्यो विपदसँग जुझ्नको लागि अथवा त्यो विपद न्यूनीकरण गर्नको लागि कति तयारी अवस्थामा छन् त भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ नगरपालिकाले यो जोखिम संवेदनशील भूपयोग योजना, जोखिम संवेदनशील भूपयोग नीतिमा यो सङ्कटासन्नताको विश्लेषण गरेको हुन्छ, जसमा चाहिँ नगरमा विद्यमान आर्थिक, सामाजिक, प्राकृतिक लगायतका स्रोतहरूको विश्लेषण गरिएको हुन्छ कि हामी चाहिँ यो विपदसँग जुझ्न अथवा न्यूनीकरण गर्नको लागि स्रोतका हिसाबले परिपूर्ण छौँ त, हामीसँग चाहिँ प्राकृतिक स्रोत र साधनहरू उपलब्ध छन् त, भौतिक पूर्वाधारहरूको अवस्था के छ त भन्ने कुराहरू, यस्ता कुराहरूको विश्लेषण गरेर र आर्थिक हिसाबले चाहिँ हामी त्यसमा जुझ्न सक्छौँ कि सक्दैनौँ भन्ने किसिमको चाहिँ यस्ता किसिमका पूर्व तयारी गर्नको लागि चाहिँ त्यो विश्लेषण पनि रहेको हुन्छ। त्यसैले हामीले नगर क्षेत्रमा रहिरहँदाखेरि पूर्व तयारीमा गर्नुपर्ने आवश्यक कुराहरूलाई नगरपालिकासँग सम्पर्क राखेर अथवा नगरपालिकाले दिएका सूचनाहरूलाई ग्रहण गरेर त्यसको लागि तयारी गर्यौँ भने हामी विपदको अवस्थामा पूर्व तयारीको हिसाबले हामी सुरक्षित रहन सक्दछौँ।
विपद विज्ञ डाक्टर सञ्जय उप्रेतीलाई धन्यवाद। आफ्नो पालिका र वडासँग मिलेर विपदबाट हुन सक्ने क्षति कम गर्न तपाईँ पनि पहल गर्नुहोला। यो जानकारीमूलक सन्देश तथा कुराकानी सँगै हामी कार्यक्रम सुरक्षित आवासको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम कस्तो लाग्यो? तपाईँले आफ्ना सल्लाह र सुझाव हामीलाई हाम्रो फेसबुक पेज सुरक्षित आवास मार्फत दिन सक्नुहुन्छ। साथै अहिले तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुन्छ।
यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि तपाईँलाई धन्यवाद। कार्यक्रम निर्माणका लागि सघाउने युएसए आईडीको तयार नेपाल परियोजनालाई विशेष धन्यवाद। अर्को श्रृङ्खलामा फेरि अर्को विषयमा छलफल गर्न आउनेछौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक प्रकाश लामिछाने, उत्पादन सहकर्मी सोभिता रिसाल तथा स्थलगत सामग्री पठाएर सहयोग गर्नुहुने बुना घिमिरे, केशवराज पौडेल र मीन अधिकारीलाई धन्यवाद भन्दै म गीता चिमोरिया
अनि म राधाकृष्ण धिताल बिदा हुन्छौ।
भोलि होइन, आजै थालौं विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौं। नमस्कार।
यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस रेडियो कार्यक्रमका सामग्री अगोरा क्रिएसनका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचारको प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।